सार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया
बैंक पनि साथी पनि।
सुर्खेतबाट बाल विवाह रहित नेपाल महाअभियान शुरू, वैशाखभित्र कालीकोट तीन मुक्त जिल्ला हुँदै।
सोभियु निर्वाचनमा ठाउँ ठाउँमा विवाद, बागेश्वरी क्याम्पस कोहलपुरमा आगजनी।
नेपालगंजमा राजस्व छली बढ्दै, खजुराको हाट बजारमा किसान आकर्षित। सुदूरपश्चिममा स्वरोजगार कोषको 40 करोड़ रकम डुब्ने खतरा।
र महिला भलिबलमा आज रेलवे कोलकाता र आर्मी तथा एपीएफ र पुलिस भिड्ने, जुम्लाका धावक हरिबहादुरलाई आदर्श व्यक्तित्व अवार्ड।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01 55 34 663 र 98 011 34 673।
पश्चिम डायरीमा सुर्खेतबाट बाल विवाह रहित नेपालको महाअभियान शुरू भएको छ, यो खबर छ। त्यसै गरी कालीकोटमा वैशाखभित्र तुइन मुक्त जिल्ला बनाउने अभियान पनि छ। कालीकोटमा यो अभियान सम्बन्धी खबर आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा तस्विर सहित छापेको छ। 9 वर्ष अघि डोरी विस्थापित गरेर तुइन हालिएको कालीकोटको खुलालो स्थित कर्णाली नदी बाबियोको डोरीका सहाराले तर्दै तर्थे पहिला 12 वर्ष पहिला त्यहाँका बासिन्दा। 9 वर्ष अघि डोरी विस्थापित गरेर तुइन हालियो, तर हालै निर्मित झुलुङ्गे पुल पनि हिजो उद्घाटन पछि सर्वसाधारण खुशी भएका छन्। पुल बनेको खुशीमा लालु, मालकोट, कुमालगाउँ, कोटबाटा र रूप्सा गाविसका स्वयं बासिन्दा घण्टौं हिँडेर कर्णाली तीरमा झरेका थिए। पुल बनेपछि ती गाविसका बासिन्दालाई सदरमुकाम मानमा लगायत सुर्खेत नेपालगंज आउजाउ गर्न सहज भएको छ। 1.5 वर्ष यता कालीकोटमा 13 झुलुङ्गे पुल बनेका छन् भने थप 7 वटा वैशाखभित्र सञ्चालनमा आउने भएका छन्। त्यसपछि कालीकोट तुइन मुक्त हुनेछ, कान्तिपुर दैनिकमा खबर छ।
सुर्खेतवासीले सन् 2020 नेपाललाई बाल विवाह रहित बनाउने महाअभियान थालेका छन्। उनीहरूले बाल विवाह रहित पछिल्लो जिल्ला सुर्खेतलाई बनाउने प्रतिबद्धता जनाएका छन्। जिल्ला बाल कल्याण समिति सुर्खेतद्वारा आयोजित 2 दिने महाअभियानको अन्तिम दिन हिजो जीवन रूपान्तरण सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्कीको सन् 2020 नेपाललाई बाल विवाह रहित बनाउने महाअभियानमा जिल्लाका विभिन्न निकाय तथा जिल्लावासीले प्रतिबद्धता जनाएका हुन्। महाअभियानमा सुर्खेत जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, वीरेन्द्रनगर र सुबाघाट नगरपालिका र जिल्लाका 40 वटै गाउँ विकास समितिले समेत प्रतिबद्धता जनाएका छन्। गोपीकृष्ण ढुङ्गानाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
पश्चिमका विभिन्न जिल्लामा सोभियु चुनावबारे विद्यार्थी संगठन बीच विवाद भएको छ। यसले चुनाव अन्यल भएको छ। सुर्खेतका 7 क्याम्पस मध्ये 3 विवाद छ। वीरेन्द्रनगरको अमरदीप, गुमीको भेरी शिक्षा र सिम्ताको सिम्ता बहुमुखी क्याम्पसमा विवाद देखिएको हो। अमरदीप क्याम्पसमा अनेरा सोभियुको मात्रै उम्मेद्वारी परेको भन्दै निर्वाचन समितिले सोमबार हिजो सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरेपछि सात विद्यार्थी संगठन आन्दोलित बनेका छन्। उनीहरूले सम्पूर्ण निर्वाचन प्रक्रियाको छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी समेत गरेका छन्। सुर्खेतबाट नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
उता कालीकोटमा स्वतन्त्र विद्यार्थी युनियन सोभियूको चुनावबारे विवाद हुँदा दुई पक्षका विद्यार्थी र संगठन बीच झडप भएको छ। झडपमा चारजना घाइते भएका छन्। तीनजना प्रहरीलाई पनि सामान्य चोट लागेको छ। कालीकोटका तीनवटा क्याम्पसमा कांग्रेस निकट निविसंघ र एमाले निकट अनिता सोभीको संयुक्त प्यानल छ भने अर्कातिर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सहित रापरपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको प्यानल छ। दुवै प्यानल बीच कोट बाडा क्याम्पसको विवादलाई लिएर मानमा झडप भएको प्रहरीले जनाएको छ। कान्तिपुरमा खबर रहेको छ। एसीबी सोभि निर्वाचन हुन दुई दिन अगाडि कोहलपुर स्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा आगजनी भएको छ। आइतबार राति 12 बजे क्याम्पस प्रमुख शिशिर कुमार शर्माको कार्यकक्षमा आगलागी गरिएको हो। आगलागीबाट प्रमुख कक्षमा रहेका कुर्सी टेबुल फोन सेट घड़ी फाइलमा क्षति पुगेको छ। सोभि निर्वाचन हुने मिति तय भएको 48 घण्टा अगाडि रहस्यमय रूपमा आगलागी गरिएको छ। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सोभि चुनावकै सन्दर्भ छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा 8 वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको रौनक पनि सँगै बढ़ेको छ। जिल्लाका 8 क्याम्पसमा विद्यार्थी संगठनले प्रचार प्रसारलाई शान्तिपूर्ण रूपले तीव्र पारेको खबर सुर्खेतको कान्तिपुरले छापेको छ। त्यस्तै जुम्लामा चाहिँ सिजा बहुमुखी क्याम्पसको सोभि सभापतिमा अमर सिंह खत्री निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँलाई निविसंघले उम्मेद्वार बनाएको थियो। जुम्ला बहुमुखी क्याम्पस सोभि चुनाव भने अन्यलमा परेको छ। मतदाता नामावली प्रकाशनपछि विद्यार्थी संगठनले संयुक्त भर्ना भएकालाई मतदानको अधिकार दिन नहुने भन्दै तालाबन्दी समेत गरेका थिए। त्यस्तै रूकुममा चाहिँ विभिन्न 5 विद्यार्थी संगठनले जिल्लाका 4 क्याम्पसमा पुनः निर्वाचन प्रक्रिया शुरू गर्नुपर्ने माग गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरा सोभि, नयाँ शक्ति विद्यार्थी युनियन, नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी र नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले हिजो संयुक्त विज्ञप्ति जारी गरी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले एकलौटी रूपमा सोभि कब्जा गरेको भन्दै आपत्ति जनाएका छन्।
केही दिन अघि नेपालगंज भन्सार नजिकै एउटा ट्रक दुर्घटना भयो। घटनास्थलमा प्रहरी पुगेपछि कागजपत्र हेरियो। त्यसमा सामान पनि थियो, भन्सारको कागजपत्र पनि थियो। तर ट्रक पल्टिएर छरिएका बोराबाट चामल सरप्रष्ट थिए भने भन्सारको कागजमा खुदी कनिकाको राजस्व तिरिएको थियो। प्रहरीले त्यो सामानलाई फेरि भन्सारमा लगेन। उसले त्यो सामान र ट्रक राजस्व अनुसन्धान कार्यालयलाई बुझाइदियो। त्यसको अनुसन्धानपछि भन्सार गराउने व्यापारीले करिब 8 लाख जरिमाना तिर्नुपर्ने देखियो। तर उहाँले भन्सारको कागजमा 96,000 रूपियाँ मात्र तिर्नु भएको थियो। करिब 800 बोरा कनिकाको भन्सार गराएको त्यो ट्रकमा 400 बोरा भन्दा धेरै ब्रान्डेड चामल रहेको प्रहरीको भनाइ छ। भवितव्य दुर्घटना परेर खुदीको भन्सार गराएर चामल भित्र्याउने गरेको रहस्य खुलेको यो पहिलो घटना हो। तर यस्ता कैयौं सामान राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ, जहाँ एउटा सामानको भन्सार गराएर अर्को सामान आयात निर्यात गरिएको हुन्छ। राजस्व अनुसन्धान कार्यालय शिवप्रसाद खनालका अनुसार वर्षमा कैयौं यस्ता सामान फेला परेका छन् जसमा कम शुल्क लाग्ने सामानको भन्सार गरिएको हुन्छ, तर अनुसन्धानका क्रममा धेरै महँगो मूल्यका सामान हुन्छन्। गजेन्द्र बोहराले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
स्थानीय तहको निर्वाचन घोषणाले 1.5 दशकदेखिको जनप्रतिनिधिविहीन अवस्था अन्त्य गर्ने ढोका खुलेपछि जनता उत्साही भएका छन्। उनीहरूले तोकेकै मितिमा चुनाव गर्न माग गरेका छन्। अहिले बहसमा रहे जस्तो गैरदलीय चुनाव गराउँदा लोकतन्त्र र गणतन्त्र संस्थागत हुन नसक्ने मध्य र सुदूरपश्चिमका कतिपयको भनाइ छ। जिल्ला जिल्लामा दलहरूले प्रचार अभियान शुरू गरिसकेका छन्। लामो समयपछि हुन लागेको चुनावमा उम्मेद्वारी दिन चाहनेहरू थुप्रै भएकाले दलहरूलाई व्यवस्थापन गर्न हमेपर्ने देखिएको छ। यद्यपि अहिलेसम्म सीमांकन र भूगोल नै टुङ्गो लागि नसकेकाले केही जिल्लाका बासिन्दा भने अन्यलमै देखिएका छन्। यसपालि मिति घोषणा गरिसक्दा पनि नेताहरू गाउँ नगएको उनीहरूको गुनासो छ। दलै पछि आकांक्षीको चाहिँ लड्को छ। कान्तिपुरले खबर छापेको छ। पश्चिम डायरीमा राजनीतिक दलहरू स्थानीय चुनावको माहौलमा जुट्दै
चुनावमा अहिले सबै अब हामी त अलिक घनीभूतले राखेका छौँ र विशेष गरी अहिले सम्मेलन पनि पार्टीका वडा सम्मेलन, गाउँ सम्मेलन, नगर सम्मेलनहरू र जिल्ला सम्मेलनसम्मको तयारी हामी गर्दैछौ। एक प्रकारले अब लगभग मान्छेमा चाहिँ एउटा उत्सुकता चाहिँ जागिसकेको छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने, बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी, यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय विदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98582580877।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानून अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौं। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोग बारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौं। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
ए बहिनी, आज सपिङ जाने होइन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाउ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला। अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेहेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टू पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599900।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिको चोक, सम्पर्क नम्बर 081520615।
टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता 2073। यही फागुन 26 गते बिहिबारदेखि चैत्र 4 गतेसम्म ए डिभिजनका क्लबहरू अन्तर्राष्ट्रिय खेलाडी सहित नेपालगञ्ज रङ्गशालामा हुँदैछ।
सहभागी टिमहरू मनाङ मर्स्याङदी क्लब, सङ्कटा क्लब, वीरभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी एपिएफ क्लब, सुदूरपश्चिम 11, नेपालगञ्ज 11, दिल्ली युनाइटेड र रूपन्देही 11। अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहितको ए डिभिजन क्लबका खेलहरू हेर्न दिनदिनै रङ्गशाला जाउँ। खेल हुने समय दिउँसो ठिक 1 बजे।
टिकट दर ₹100 र ₹200 मात्र। आयोजक बाँके जिल्ला फुटबल संघ।
ने
विश्राम पछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम डट ओआरजी डट एनपीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय निर्वाचन नयाँ संरचना अनुसार गर्ने तयारी हुँदैछ। बाँकेमा छवटा गाउँपालिका, एउटा उपमहानगरपालिका र एउटा नगरपालिका समेत आठवटा स्थानीय तह तोकिएको छ। सरकारले चुनावको मिति घोषणा गरे पश्चात राजनीतिक दलहरू चुनावका लागि जुरूमुराएका छन्। यसै सन्दर्भमा कुराकानी गर्दै एकीकृत नेकपा माओवादी केन्द्रका बाँके संयोजक आईपी खरेल,
चुनावमा अहिले सबै अब हामी त अलिक घनीभूतले राखेका छौँ र विशेष गरी अहिले सम्मेलन पनि पार्टीका वडा सम्मेलन, गाउँ सम्मेलन, नगर सम्मेलनहरू र जिल्ला सम्मेलनसम्मको तयारी हामी गर्दैछौँ। त्यसो हुँदाखेरि चाहिँ त्यो सम्मेलनको तयारी सँगसँगै हामीले चुनावको पनि तयारी गरिराखेका छौँ।
बाँकी जिल्लामा चुनावी माहौल कस्तो छ अहिले?
एक प्रकारले अब लगभग मान्छेमा चाहिँ एउटा उत्सुकता चाहिँ जागिसकेका छ र मान्छेहरू अब त्यसको तयारीहरू सबै अब राजनीतिक पार्टी पनि त्यसको तयारी गर्दैछन्। पार्टीभित्र भएका अब योग्य उम्मेद्वारका रूपमा पनि आफूलाई चाहिँ अब प्रस्तुत गर्ने होइन इच्छाहरू जाहेर गर्ने म तयारी गर्दैछु भन्ने अब यस्ता कुराहरू चाहिँ अहिले आइरहेका छन्।
अब अहिलेको स्थानीय तहको निर्वाचन भनेको नयाँ पुनर्संरचना अनुसार हुँदैछ। अब बाँकी जिल्लामा भएका छवटा गाउँपालिका र एउटा उपमहानगरपालिका र एउटा नगरपालिकामा तपाईँहरू अब कसरी प्रस्तुत हुँदै हुनुहुन्छ? आफ्ना छलफलहरूलाई राजनैतिक दलहरूले स्थानीय तहबाट कसरी लिइरहेका छन्?
होइन, पहिलाको जस्तो स्थानीय निकायको जो गाविस स्तरको चुनाव थियो त्यस्तो चुनाव होइन। अहिलेको चुनावको स्वरूप पनि भिन्दै हो र त्यसको मूल्य र मान्यता पनि भिन्दै हो। त्यसो हुँदाखेरि चाहिँ विगतको जस्तो चुनावलाई सामान्य रूपले हेरिनुहुन्न भन्ने लाग्छ मलाई होइन। र जनताको हितमा त्यो सत्तालाई प्रयोग गर्न सक्ने त्यस्तो खालको उम्मेद्वारहरूको चयन गर्नुपर्छ र त्यसलाई चाहिँ हामी गम्भीरतापूर्वक हेरिराखेका छौँ पार्टीभित्र अहिले।
अब अहिले स्थानीय तहको निर्वाचन गर्ने कुरा एकातर्फ छ, तपाईँहरूले तयारी थालिसक्नुभयो, तर मधेस केन्द्रित दलहरूले स्थानीय निकायकै पुनर्संरचनामै फेरि हेरफेर गर्नुपर्छ, फेरि संविधान संशोधन गर्नुपर्छ, प्रदेशमा हेरफेर गर्नुपर्छ भनिराखेका अवस्थामा अब कसरी सहमतिको वातावरण तय गर्न सकिन्छ?
होइन, सहमतिको वातावरण चाहिँ एउटा त संशोधनको प्रक्रिया पनि चलिराखेको छ। अब अर्को चाहिँ जस्तो मधेसी दलहरूले त्यो कुरा भने पनि उहाँहरू पनि आन्तरिक रूपमा चुनावको तयारीमा हुनुहुन्छ। मैले थाहा पाएदेखि सर्वसम्मत नेपालमा भएका सबै राजनीतिक पार्टीले चुनावमा भाग लिएको मैले कहिल्यै पनि देखाएको
छैन। अब यस विषयमा नि एकीकृत नेकपा माओवादी केन्द्रले के सोच बनाइरहेको छ? तपाईँको पार्टी त सरकारमा मुख्य भूमिकामा छ अहिले यति बेला, के छ यसमा?
होइन, हाम्रो माओवादी केन्द्रले चाहिँ यसलाई के सोचेका छ भने अब सकेसम्म यो जनताको सत्ता हो होइन, जनताले संघर्ष गरेर लिएर आएर चाहिँ स्थापित गरेको राज्य सत्ता हो। त्यसो हुँदाखेरि चाहिँ त्यो संघर्षमा सहभागी भएका कुनै पनि राजनीतिक पार्टी समूहहरू नछुटुन् भन्ने चाहिँ हाम्रो मुख्य ध्येय छ हाम्रो पार्टीको होइन। तर त्यति हुँदाहुँदै पनि सर्वसम्मत चुनाव भएको इतिहास छैन। पञ्चायतको समग्र पञ्चायतको चुनाव हाम्रो पार्टीले बहिष्कार गरेको, त्यो चुनाव सधैँ बहिष्कार गरेर आउने एउटा पात्र म हुँ। अब तपाईँको
मधेसवादी दलहरू यसमा सहभागी नभए पनि निर्वाचन हुन्छ।
मैले अब 48 सालमा मोहन विक्रमजीहरूले चुनाव बहिष्कार गर्नुभयो, चुनाव भयो होइन। 51 सालमा चाहिँ हामीले चुनाव बहिष्कार गर्यौं, चुनाव भयो। 69 सालमा यो 70 सालमा चाहिँ हामीले फेरि ए माओवादीले चुनावमा भाग लियो, लगायतका अरूले लिए, त्यतिखेरको क्रान्तिकारी माओवादीले भाग लिएन, चुनाव भयो। चुनाव चाहिँ सर्वसम्मत भए मात्रै गराउने भन्ने कुरा चाहिँ त्यति उपयुक्त कुरा होइन।
तर कतिपयले आशंका गरिरहेका छन्, जस्तो मधेसवादी दलहरूले निर्वाचन गराउन दिन्नौ भन्ने खालको खालि आन्दोलनमा जाने कुराहरू गरिरहँदा नागरिकमा आशंका पनि छ।
त्यो राजनीतिक तपाईँको चाहिँ मुद्दा भयो, उहाँहरूले त त्यो राजनीतिक मुद्दा लिएरै चुनावमा जानु उपयुक्त हुन्छ, मेरो सुझाव हो उहाँहरूलाई होइन। चुनाव चाहिँ उहाँहरूले गर्न नदिएर चुनाव रोकिन्न के, सरकारले आँट गर्यो भने चुनाव त भइहाल्छ, किनभने त प्रत्यक्ष जनता सहभागी चुनाव हुने चुनाव हो। तपाईँहरूले हामीलाई चाहिँ सहयोग गर्नुहोस् भनेर जाँदा राम्रो मुद्दा छ नि।
अब अन्त्यमा अहिलेको परिस्थितिमा राजनीतिक दलहरू कसरी जान जरुरी छ?
राजनीतिक दलहरू त त्यहाँ सहभागी हुन्नौ भन्ने साथीहरूलाई ती पार्टीहरूलाई पनि म के आग्रह गर्न चाहन्छु भने त्यो गर्नुहुन्न, बरु तपाईँहरूको मुद्दा त्यही मुद्दालाई चाहिँ चुनावी मुद्दा बनाउनुहोस् र त्यो चुनावी मुद्दा बनाएर अगाडि जानुहोस्, त्यहीँबाट चाहिँ मत प्राप्त गर्नुहोस्, जसले गर्दाखेरि चाहिँ त्यो जनताको पक्षमा पनि जान सक्छ। र अर्को दुई तीनटा चुनाव बहिष्कारको चुनावमा हामी जान्नौ भन्ने कुरा चाहिँ अर्को के छ भनेदेखि अब कतिपय पार्टीहरूको बाँकेको सन्दर्भ भन्दाखेरि कतिपय पार्टीहरूको जिल्ला विकास र नगरपालिकामा जाने प्रतिनिधि भन्दा अर्को छैन। अब उहाँहरूले चुनाव बहिष्कार गर्छु भन्नु चाहिँ त्यसको त खासै अर्थ हुन्न, पार्टी भएकाहरू त चुनावमा जानु पर्यो नि।
एकीकृत नेकपा माओवादी केन्द्रका बाँके संयोजक आईपी खरेल वैदेशिक रोजगारीका लागि मलेसिया गएका 36 वर्षीय लोकराज सुवेदीलाई अर्धचेत अवस्थामा स्वदेश फर्काइएको छ। बाँकेको रनियापुर पाँच मनकामनापुरका सुवेदी अझै अर्धचेत अवस्थामा हुनुहुन्छ। उहाँको मेरुदण्डको हड्डी भाँचिएको छ, टाउकोमा चोट लागेको छ, उहाँको दिशा पिसाब ओछ्यानमै हुन्छ। घरिघरि सुवेदी बरबराउनुहुन्छ मात्रै। 2068 साल असोजमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएका सुवेदी तीन तला माथिबाट खसेर घाइते भएको भनिएको छ, तर घटनाबारे परिवारले जानकारी पाएको छैन। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
हुम्लामा हलियाका नाममा गैर हलियाको रजाई भएको भन्दै आजको अन्नपूर्ण पोस्टमा नवराज महतराले लेख्नु भएको छ। मालपत अधिकृतका अनुसार हलियाको सूचीमा जिल्लाका केही गैर हलिया पनि रहेका छन्। जिल्लाका कुल 1328 जना हलिया मध्ये झण्डै 4% गैर हलिया रहेको तथ्याङ्क छ। सरकारले सूचीमा परेका सबै हलियालाई यसै वर्ष मुक्त गर्न भन्दै 18,11,00,000 रूपियाँ निकासा दिएको, हुम्लामा वर्ग अनुसार 1,25,000 देखि 5,25,000 रूपियाँसम्म सहुलियत रकम प्रदान गरिँदैछ। यस्तै दाङको खबर छ, पुरन्दरा पाँचका 69 वर्षीय बलभद्र ओली एमए पढ़ाईका लागि क्याम्पस भर्ना हुनुभएको छ। उमेरले उहाँलाई छेकेको छैन पढ्नलाई। देवेन्द्र बस्नेतले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सरकारका प्रमुख कानूनी सल्लाहकार एवं महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले नेपाल प्रहरीको अनुसन्धान गर्ने प्रवृत्ति कमजोर रहेको बताउनु भएको छ। कानूनी रूपमा मुद्दाको अनुसन्धान गर्ने अधिकार प्रहरीले भए पनि जिम्मेवारी अनुसारको काम गर्न नसकेको उहाँको भनाइ छ। नेपालगंजका कानून व्यवसाय तथा न्यायाधीशलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। खबर सद्भावमा छ।
यस्तै यौन शोषणपछि आत्महत्या गर्न बाध्य पारिएकी किशोरीको मुद्दा अनुसन्धान गर्न उच्च अदालत नेपालगंज इजलासले प्रहरीका नाममा आदेश दिएको छ। उक्त घटनामा सुरक्षाकर्मी पीतबहादुर ऐरीको संलग्नता रहेको भन्दै किशोरीका परिवारले दिएको जाहेरी प्रहरले दर्ता गर्न अस्वीकार गर्दै आएको थियो। ठाकुर सिंह थारूले कान्तिपुरमा लेख्नु भएको छ। पश्चिम डायरीमा महिला भलिबल खेलाडीको राज्यसँग अपेक्षा,
ट्रेनिङ भयो भने खेल्न जाँदा हामीलाई विजय प्राप्त हुन सक्छ, पाँचजना मात्रै सेटमा खेल्ने कुरा हुँदैन
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
मौकाको फाइदा उठाउनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मिलन प्रकाश श्रेष्ठ शुभकामना मेडिकल हल नेपालगंजमा
यही फागुन 18, 19, 20 र 21 गते
स्वास्थ्य परीक्षण गर्न आउनु हुँदैछ। उहाँसँग स्वास्थ्य परीक्षण गराउन चाहने पुराना तथा नयाँ बिरामीहरूलाई अग्रिम नाम लेखाउन समय लिन हुन हार्दिक अनुरोध गर्दछौ। बिरामी जाँच गर्ने समय
यही फागुन 18, 19, 20 र 21 गते
बिहान 7:30 बजेदेखि 1 बजेसम्म र साँझ 5 देखि 9 बजेसम्म। थप जानकारीका लागि सम्पर्क श्री शुभकामना मेडिकल हल बीपी चौक नेपालगंज, नेपालगंज मेडिकल कलेजको सामुन्ने। फोन नम्बर 98045051930, 98481727728 र 081523615।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगंजमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
कृष्ण सार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। आयोजक मध्यपश्चिम टीमलाई हिजो सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब नेपालगंजमा जारी चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमी फाइनल पुगेको छ। स्कूले किशोरीहरूको स्थानीय टीममाथि पुलिस हावी रह्यो, तर खेलमा सुधार ल्याउँदै सम्मानजनक हार बेहोरेको मध्यपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ। पुलिसले 25-11, 25-8, 25-18 सोझो सेटमा खेल जितेको थियो। पुलिसकी कप्तान कोपिला अप्रेतीले मध्यपश्चिमका खेलाडीले सोचेभन्दा राम्रो खेलेको भन्दै प्रशंसा गर्नुभयो। यस्तै राष्ट्रिय टीमका 6 खेलाड़ी सम्मिलित एपीएफ सामु आर्मी टीम निकै कमजोर देखियो। एपीएफले विभागीयमा कान्छो टीम आर्मीलाई तीनै सेटमा दोहोरो अंक छुन पनि दिएन। पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको एपीएफले 25-5 आर्मीलाई रोक्यो। दोस्रो र तेस्रो सेटमा पनि हावी भएको एपीएफले 25-8, 25-9 ले सेट कब्जा गर्यो। आज सेमी फाइनलमा रेलवे कोलकाता र आर्मी तथा एपीएफ र पुलिस बीच प्रतिस्पर्धा हुँदैछ। महिला भलिबल खेलाड़ीहरूको राज्य प्रतिको अपेक्षा चाहिँ के छ त? सुनौ नेपालगंजमा भइरहेको यो प्रतियोगितामा सहभागी खेलाड़ीहरूको प्रतिक्रिया सहितको नागरिक आवाज।
राधा बुढा थोकी, म दाङ जिल्लाबाट यस मध्यपश्चिमबाट सहभागी भएको हो। ट्रेनिङ भयो भने विजय प्राप्त हुन सक्छ। पाँचजना मात्रै सेटमा खेल्ने कुरा हुँदैन, धेरै त भन्न सकिँदैन, तर एक महिनासम्म ट्रेनिङ भयो भने मध्यपश्चिम पनि सधैँ पुछारमा होइन माथि पनि बढ्न सक्छ।
ज्योति थापा, र आज म यस चौथो प्रधानमन्त्री कपमा मध्यपश्चिम अञ्चलको टिमबाट खेलिरहेको छु। फेसिलिटी त दिएकै छ नि, त्यही पनि अब हामीलाई प्रोपर अब ट्रेनिङ भइदिएको बेला लामो ट्रेनिङ समयमा हुन्छ नि, त्यो लामो ट्रेनिङ भएको राम्रो हुन्छ।
कोपिला उपनीति, नेपाल पुलिस क्लब, नेपाल पुलिस, एपिएफ र आर्मीले मात्रै भलिबल खेललाई टिकाइरहेको अवस्था छ। यदि विभाग नहुनु हो भनेदेखि अहिले भलिबल टिमै हुने थिएन होला जस्तो मलाई लाग्दछ। त्यही भएर चाहिँ हामीले बढी जस्तो अलिअलि भएको प्लेयरहरूलाई पनि विभागमा लगेर सेभ गरिरहेछ कि।
निताशा, पहिला चाहिँ अब राष्ट्रपति कप हुन्छ नि, त्यो राष्ट्रपति कपलाई मात्रै फोकस नगरेर आफूले पनि लागेर जिल्ला भलिबल संघ अनि क्षेत्रीय भलिबल संघले चाहिँ जिल्ला जिल्लाबाट चाहिँ खेलाडी उत्पादन गर्न सकेको खण्डमा चाहिँ सायद निस्किन सक्छन् होइन।
सरस्वती चौधरी, एपिएफ क्लबबाट खेल्नेहरूलाई चाहिँ अब खेल्न चाहनेहरूलाई चाहिँ अब सुविधाका साथ के अरे ट्रेनिङ दिनु पर्यो।
नाम ऋषा भण्डारी हो, म एपिएफमा खेल्छु। खेलाडीहरू त अब म्याक्सिमम छँदै छैन भने नि हुन्छ, हामी अब नेसनल लेभलमा पुगेपछि हामीले छोड्यो भने पछाडि हामी पछि कन्टिन्यू गर्ने खेलाडीहरू नै छैन क्या। त्यसको लागि चाहिँ अब सबै स्कुल स्कुलमा चाहिँ हाम्रो अब हुन्छ नि सङ्घहरूले नै गएर खेलाडीहरूलाई उत्पादन गर्नुपर्छ।
नेपालगंजमा संचालित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हिजो पाँचवटा खेल भएका छन्। स्थानीय प्रहरी व्यायामशाला परिसरमा संचालित प्रतियोगिताको पहिलो खेलमा सिफर दी ट्रेनिङले पत्रकारको समूहलाई 3-2 गोलले पराजित गरेको हो। दोस्रो खेलमा बैंकर्स 1-0 विजयी भयो। त्यसै गरी चौथो खेलमा रत्नलक्ष्मी इन्टरनेशनलले विजयी गरेको छ। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यस्तै कीर्तिमानी धावक हरिबहादुर रोकाईलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघले सम्मान गर्ने भएको अर्को खबर छ। उहाँलाई गजराज स्मृति आदर्श व्यक्तित्व अवार्डबाट सम्मान गरिँदैछ। आज राजधानीमा हुने खेलाड़ी संघको अवार्ड कार्यक्रममा रोकाईले उक्त अवार्ड पाउनुहुनेछ। अवार्डको राशि 25,000 रूपियाँको रहेको छ। रोकाईको नाममा एभरेस्ट म्याराथन सबैभन्दा छिटो दौड़िने कीर्तिमान पनि छ। कान्तिपुरमा खबर छ।
बेरोजगार युवाहरूलाई साना व्यवसायतर्फ रोजगारमुखी बनाउने उद्देश्यले सरकारले कृषि विकास बैंक मार्फत सुदूरपश्चिममा गरेको 4,11,00,000 रूपियाँ जोखिममा परेको छ। सरकारले बिना धितो स्वरोजगार कोष अन्तर्गत कृषि विकास बैंक मार्फत सुदूरपश्चिममा लगानी गरेको उक्त रकम जोखिममा परेको हो। डीआर पन्तले कान्तिपुरमा खबर लेख्नु भएको छ।
फेरि सुन्नुहोस्, जाजरकोटको अर्को खबर छ। त्यहाँ योजना धेरै छन्, बजेट चाहिँ न्यून छ। 100 बढी पूर्वाधार निर्माणमा 2 करोड़ मात्र बजेट छ। भवन निर्माण ढिलाइले पठन पाठन पनि प्रभावित भएको छ कतिपय विद्यार्थीको। कनिका छराईले योजनाहरू लथालिङ्ग भयो, भीमबहादुर सिंहले कान्तिपुरमै लेख्नु भएको छ। त्यसै गरी कान्तिपुरमै वसन्त प्रताप सिंहले बझाङको खबर लेख्नु भएको छ। जंगलमा प्रशस्त मात्रामा पाइने भए पनि त्यसै खेर जाने गरेको त्यहाँको अमला र रिट्ठा जिल्ला बाहिर बिक्री गर्न थालिएपछि आमदानी पनि बढेको छ। यस्तै बाँकेको खबर खजुरामा संचालित हाट बजारबाट किसान र साना व्यापारीहरू लाभान्वित हुने गरेका छन्। 2061 सालमा स्थापना भएको बागेश्वरी बहुद्देश्यीय कृषि बजार सहकारी लिमिटेडद्वारा संचालित हाट बजार हप्ताको 3 दिन चल्छ र बाँके र बर्दियाका किसान आउँछन्। खम्ब प्रसाद पुनले नेपालगंज टाइम्स दैनिकमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। 2074 वैशाखमा निर्वाचन घोषणा गरेपछि चौतर्फी उत्साह थपिएको छ। 2 दशकदेखि थिग्रिएको नेतृत्व विकासको तगारो आगामी निर्वाचनले हटाउने धेरैको विश्वास छ। गाउँ गाउँमा चुनावी रौनक शुरू भइसकेको छ। आजको नागरिक मतमा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको विचार।
जसले जनताको काम गरेका छ, जसले विकासको काम गरेका छ, जो जनताप्रति चाहिँ प्रिय छ, जसले चाहिँ जनताको डे टु डे काम गरिरहेको छ, या त विकासको काम भयो या त डे टु डेको काम भयो, अनि त्यो जनताले पनि रोजेको हुन्छ कि यो मान्छेलाई दियो भने हामी यसलाई भोट दिन्छौँ, यो मान्छे उठ्दाखेरि जित्छ भनेको। अब अहिले इलेक्सन भनेको त जितको लागि त हो नि, त्यो कारण जनताले रुचाएको मान्छेले उठ्नुपर्छ। त्यो सड़क भयो, बत्ती भयो, पानी भयो, डेभलपमेन्टका कुराहरू छन्, डे टु डेको लाइफ छ, त्यसले गर्दाखेरि कस्ता मान्छेलाई दिनुपर्छ भन्ने प्रश्न गर्दा त म त के गर्न चाहन्छु भने, जनताको काम जसले गरिरहेको छ, जसले जनताको घर दैलोसम्म विकास पुर्याइदिएको छ, जो जनताको लागि समर्पित भइरहेको छ, जनताले त्यसैलाई चाहिँ चाहेको हुन्छ र त्यसैलाई दिँदाखेरि राम्रो हुन्छ।
खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतबाट बाल विवाह रहित नेपाल महाअभियान शुरू, वैशाखभित्र कालीकोट तुइनमुक्त जिल्ला हुँदै
सुबिउ निर्वाचनमा ठाउँ ठाउँमा विवाद, कतै निर्विरोध बागेश्वरी क्याम्पस कोहलपुरमा आगजनी,
नेपालगंजमा राजस्व छली बढ्दै, खजुराको हाट बजारमा किसान आकर्षित, सुदूरपश्चिममा स्वरोजगार कोषको 40 करोड़ रकम डुब्ने खतरा,
र महिला भलिबलमा आज रेलवे कोलकाता र आर्मी तथा एपीएफ र पुलिस भिड्दै जुम्लाका धावक हरिबहादुरलाई आदर्श व्यक्तित्व अवार्ड।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै सावित्री र मतुला विदा हुन्छौ। आज फागुन 17 गते मंगलबार, फेब्रुअरी 28 तारीख स्थानीय निर्वाचन आउन अब 77 दिन बाँकी। तपाई सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सा